जब बंदा माल और जुए में पड़ता है तो खर्च जरा गड़बड़ होता है। तो
हम्म,
यहाँ फर्ज ज़कात नहीं, नफिल की जरियत बात है। साहबा ने पूछा क्या खर्च करें। अब आप जरा यहां से एक बड़ा अहम नुक्ता बताने लगी हूँ, आयत पे गौर कीजिएगा। कुलिल अफ, और लफ्ज अफ मैंने अभी लफ्ज वजाहत में कोशिश की कि हाजत से जायद माल, जरूरत से जायद। अब अगर आप कुरान की तफसीर सिर्फ कुरान से करें तो इसका मतलब पता क्या बना। हर वो चीज जो मेरे पास मेरी आज की जरूरत से ज्यादा है वो अल्लाह के रस्ते में दे दो। यानी हदीस से काट दें कुरान को, हुज्जियत हदीस की दलील है। हदीस के बगैर कुरान पढ़ें तो ये आयत मुझे आपको शाम का खाना भी अपने घर में नहीं रखने देती। सहाबा में से ऐसे लोग थे जिनका तकवा का मेयार था अबू ज़र गफारी, शाम का खाना नहीं रखने को जायज समझते थे। घर में कुछ नहीं था, खाना पीना नहीं, कपड़े नहीं, कुछ नहीं। किसी ने कहा आपके घर में सामान क्यों नहीं, कहने के वो दूसरे घर भेजती है। उन्होंने समझा इनके भी दो घर होंगे मरी तरह। अच्छा वहां क्यों रख दिया, कहा इसलिए कि यहाँ का मालिक मुझे यहाँ रहने ही नहीं देता। कि जब यहाँ रहना नहीं तो सामान इधर क्यों रखूं। वफ के दर्जे पे थे। लेकिन यहाँ सिर्फ इसे एक आयत से हम दीन नहीं समझेंगे तो हुक्म क्या है। ये आयत अब यहाँ शुरू ही, आगे भी पढ़ेंगे। यहाँ अगर अलफ कह दिया यानी ज्यादा जरूरत रोको नहीं। असल में जो इसमें मेरे और आपके लिए असूल है ना कि जितना तुम अपनी जिंदगी में जरूरत से ज्यादा सामान भरोगे बस वो तुम्हारे लिए मुसीबत बनेगा। एक होमवर्क आपको दिया था थर्सडे को, किए जी? क्या होमवर्क था आपका?
एंडलेस डिलाइट का वो सुना था,
किस किसने सुना? जिन्होंने नहीं सुना वो अपना उजर खुद लिखें और खुद से पूछें कि क्या हम अल्लाह के आगे जवाब दे। मैं नहीं पूछूंगी, मुझे जरूरत भी नहीं है। एक और होमवर्क दिया था आपको लास्ट वीक में, घर के मामले में अपने घर की वो चीजें ढूंढनी है कि जो ज्यादा जरूरत है। किया था आपने? क्या मिला? यकीन करें अगर हम अपने घर में सिर्फ चम्मच गिनने लग जाए ना, मैंने कहा था आपको हर चीज इस तरह की गिने कि वो कितनी है, चमचे कितने हैं, कपड़े कितने हैं, जूते कितने हैं, सिर्फ चम्मच गिन के देख लें। तो आप घर में कितने लोग हैं? छह। कल बताइएगा आपके घर में टोटल चम्मच कितने हैं, गिलास कितने हैं, प्लेटें कितनी हैं। ठीक है, अफ को देखना पढ़ना बहुत आसान है और जिंदगी मुश्किल। कोई दराज नहीं बंद होता, कोई अलमारी नहीं बंद होती, खर्चे नहीं पूरे होते, सारे घर की लाइटें चलाई हुई है। बड़े खातिम ताई हम फिर होते हैं, पैसे नहीं पूरे होते। आज भी अगर अफ के ऊपर आप जिंदगी बसर करें ना, इन मुल्कों में जिनमें मैं और आप रहते हैं, दुनिया के महंगे तरीन मुल्क है, अफ के दर्जे पे करें ना, बेशुमार वक्त है आपके पास दीन की खिदमत का, माशाल्लाह। सच्ची बात है। किसी एयरपोर्ट पे किसी ने ये सवाल किया था मुझसे, हम दोनों ही होते हैं साथ मियाँ के साथ, कि आप ट्रैवलिंग इतनी करते हैं और आपका खर्चा कैसे पूरा होता है, कमाई क्या है। ऐसी मैंने हम बात करते हैं, हम कभी नहीं छुपाते, ये बताते हैं कि इस तरह हम जाते हैं और मैं मुस्लिम लेडीज हैं, उनको मोस्टली एथिक्स और घर और अखलाक जो हमारा एक थीम है, दीन हमारा सारा ये सिखाता है। तो कहते हैं दे पे यू, तो हम कहते नहीं। तो कहते हैं कि फिर आपका खर्चा कहाँ पूरा होता है। तो एक दफ़े एक लेडी थी, मुझे जो बात असल में आपको सुनाने वाली, बाकी तो आप छोड़ दें। तो मैंने उसको कहा कि, मैंने अपने हस्बैंड की तरफ इशारा किया, मैंने कहा कि अल्हम्दुलिल्लाह अल्लाह ताला मेरे हस्बैंड को सलामत रखे, तो मुझे ज़रूरत नहीं है पैसों की। और फिर उसको हमने बातों में बताया कि हमारी ज़िंदगी बहुत सिंपल है ना, हमने अपने आप को बहुत लंबा चौड़ा नहीं रखा हुआ ना, और जो ये कमाते हैं। तो मेरे हस्बैंड, मैंने उन पे बात डाल दी तो उन्होंने मेरे पे डाल दी, कहने की नहीं शी इज सो मच थैंकफुल, यानी ये बहुत कनात वाली है, इसको जरूरत नहीं है। तो वो औरत बल्कि हम में इंटरेस्ट लेने लग गई, कहती हाउ कैन आई गेट हस्बैंड लाइक दिस। मैंने कहा यू नीड टू फाइंड द मुस्लिम हस्बैंड। यकीन करे बेस्ट मौका होता है दीन की तबलीग का कि मुस्लिम फैमिलीज फैमिली अभी आगे एक आयत आ रही है, कल से तो बहुत ही लंबी बातें होंगी इंशाल्लाह, क्या इस्लाम सिखाता है। तो हमेशा याद रखिए आपकी अपनी जान आसान रहेगी, हर चीज साफ सुथरी, नई नकोल। हम सारी जिंदगी जहेज की चीजें संभालते फिरते हैं, पहले खुद फिर बहुओं की चामत लाई रखते हैं। हाँ? तो अल्लाह ताला कहते हैं कज़ालिक युबय्यिनुल्लाहु लकुम अल आयात, इसी तरह बयान करता है अल्लाह तुम्हारे लिए निशानियां। ये तुम्हारे लिए है, ये पढ़ने के लिए नहीं, दूसरों के लिए नहीं। लाल तफक्करून, ताकि तुम गौर करो। कब करेंगे तफक्कुर? जब समझ आएगा। آپ غور ہی کر رہے ہیں نا، تو سمجھ نہ آ رہا ہوگا تو غور کریں گے. اصل قرآن کی ریولیشن یا قرآن کا جو نزول ہے اس کا مقصد تفکر تھا. اور تفکر کس چیز پہ ہوتا ہے؟ جس کو سمجھیں. آپ کہہ سکتے ہیں میں نے فرنچ کا اخبار پڑھا جو مجھے سمجھ نہیں آیا، میں اب اس پہ بیٹھ کے غور و فکر کر رہا ہوں. یہ حال آج ہمارا قرآن کے ساتھ ہے، تفکر نہیں غور نہیں، کیونکہ سمجھ نہیں آتا. تو یہاں سے اس آیتوں میں ہمیں کیا پتہ چلا؟ اسلام ایک پاکیزہ معاشرے کی بنیاد رکھتا ہے، روحانی اور اخلاقی طور پر ہمیں اسٹرانگ دیکھنا چاہتا ہے، ہر وہ چیز جس سے صحت اور اخلاق بگڑ جائے اس سے روکتا ہے، چاہے وہ شراب ہو یا جوا ہو، اور ہر وہ چیز جس سے عقل ختم ہو جائے اسلام اس کو پسند نہیں کرتا. اور دوسری چیز پتہ چلتی ہے کہ جس نیکی کو کرتے وقت خود ہوش نہیں، جیسے ابھی شراب کے نشے کی بات ہوئی، اس کا ثواب کیا ملنا ہے؟ بہت سارے لوگ کر دیتے ہیں نیکیاں لیکن ان کو خود نہیں پتا ہوتا. اور پھر ہم نے دیکھا کہ آسان زندگی کیا ہے، کہ انسان اپنے آپ کو ہلکا پھلکا رکھے. اب اگلی آیتوں میں کچھ باتیں ہیں جن کا تذکرہ ہے ادھر صرف، لیکن ان کی ڈیٹیلز سورۃ نساء میں ہیں. آیت ساتھ پڑھ کے انشاءاللہ آپ کو اشارہ کر دوں گی. فی الدنیا والآخرہ، کیا بیچ دنیا کے اور آخرت کے؟ اب سوال پیدا ہوتا ہے کیا دنیا اور آخرت میں؟ تو مفسرین کہتے ہیں کہ پچھلا حصہ لعلکم تتفکرون، تاکہ تم غور و فکر کرو، فی الدنیا والآخرہ، یعنی اللہ تعالیٰ اپنے احکامات کھول کر بیان کرتا ہے تاکہ تم دنیا اور آخرت کے معاملے میں غور و فکر کرو. مومن کیس ہوتا ہے، بیوقوف نہیں ہوتا، بدھو بھی نہیں ہوتا، اس کو ہوش ہی نہیں بےچارے کو اپنی، سادھو بنے بیٹھے ہیں، گلے میں منکے ہیں، بھنگ پی رہے ہیں، چرسی ہیں، یہ مومن نہیں ہوتا. مومن بہت ہوشیار ہوتا ہے، نفع مند ہوتا ہے، اپنے نفع کو سمجھتا ہے. تو اللہ کہتے ہیں غور کرو، صرف دنیا کو کیوں سوچتے ہو، کبھی آخرت کو بھی تو دیکھو. وَيَسْأَلُونَكَ عَنِ الْيَتَامَى، اور وہ آپ سے یتامہ کے بارے میں پوچھتے ہیں. یتامہ یتیم کی جمع. کیا پوچھا تھا؟ یہاں سوال نہیں لکھا، بس یہاں لگ رہا ہے یتیموں کے بارے میں، تو نوٹ کر لیجئے. ان مال الْيَتَامَى، وہ پوچھتے ہیں آپ سے یتیموں کے مال کے بارے میں. کیا سوال تھا بھی بتاتی ہوں، پہلے آیت کو پورا کرتے ہیں. قل، جواب دے دیں ان کو، کیا اصلاح لہم خیر، ان کی اصلاح کو پیش نظر رکھنا بہتر ہے. ہاں لیکن وَإِن تُخَالِطُوهُمْ، اگر تم ان سے مل جل کر رہو سہو تو کوئی بات نہیں، فَإِخْوَانُكُمْ، وہ بھی تو تمہارے بھائی بند ہیں. ہاں وَاللَّهُ يَعْلَمُ الْمُفْسِدَ مِنَ الْمُصْلِحِ، اور اللہ تعالیٰ فساد کرنے والے کو بھی خوب جانتا ہے اور اصلاح کرنے والے کو بھی. یعنی کون ہے جو یتیموں کا مال اصلاح کی نیت سے ساتھ ملا کے کھا پی رہے، اور کون ہے جو بڑے فساد اور بگاڑ سے ان کا مال ختم کرنا چاہتا ہے اس لیے جلدی جلدی کھا رہے. کرو کیا؟ یعنی ان ساری باتوں کے بعد اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ جب تم یہ بات کر رہے ہو تو یہ ذہن میں رکھو کہ اللہ تمہیں دیکھتا ہے. ہاں لیکن ولو شاء اللہ، اور اگر اللہ چاہتا لعنتکم، تم کو اس مشکل میں ڈالتا. یہاں بریکٹ میں لکھیے یتیموں کے مال کو الگ رکھنے کا حکم دے کر. ان اللہ عزیز حکیم، اللہ تعالیٰ صاحب اختیار بھی ہے اور صاحب حکمت بھی ہے. سوال کرنے کی بات کون سی ہے، کیا ہے؟ قرآن پاک میں ایک اور آیت ہے جس میں یتیم کے مال کھانے والے کو پیٹ میں آگ بھرنے والے کے برابر قرار دیا گیا، کہ جس نے یتیموں کا مال کھایا اس نے اپنے پیٹ میں آگ ڈال لی. یہ آیت جب نازل ہوئی تو صحابہ کرام کو غم لگ گیا. کیوں؟ کیونکہ ہر صحابی کے پاس کم و بیش کوئی نہ کوئی یتیم بچہ یا بچی کی فالت میں تھے. جنگیں ہوتی تھیں، لوگ اللہ کے رستے میں جب شہید ہو جاتے تھے تو پھر ان کی بیویاں اور ان کے بچے جو تھے وہ دوسرے صحابہ کی گارڈن شپ میں آ جاتے تھے. اب ہوا کیا کہ بچہ یتیم ہوتا تو مال کچھ نہ کچھ باپ کا بھی چھوڑا ہوتا تھا، تو جو بچہ جس مرد کی کفالت میں آتا اس کا مال بھی اس کو ملتا کہ اچھا بھائی اس کا خرچ پانی اس میں سے کرو. اب ہوا کیا کہ قرآن کی آیت آ گئی کہ جو یتیم کا مال کھائے گا وہ تو اپنے پیٹ میں آگ بھرے گا. نتیجہ کیا نکلا؟ کہ صحابہ کرام اتنا ڈر گئے اس کے اوپر کہ انہوں نے یتیم بچوں کا مال، ان کا کھانا پینا سب الگ کر دیا. उनके पैसों में से कोई चीज पकाते थोड़ी, उनके लिए अपनी अलग रखते। अब नुकसान क्या होने लगा कि माल जाया होता था, राइट? नंबर एक माल जाया होता था, दूसरा बात है कि सोचिए जो बच्चे इतने आइसोलेटेड होके पलेंगे वो अपने आप को सोसाइटी में फिट कैसे करेंगे कि हम तो पता नहीं अछूत हैं, गरीब हैं, क्या करें। लिहाजा अल्लाह ताला ने कहा नहीं, तुम्हारे घर में अब यहां से आपको इज्तमाई तौर पे रहने के आदाब भी समझ आ रहे हैं। बस दफा एक ही घर में एक से ज्यादा लोग रहते हैं, दो तीन फैमिलीज हैं। किसी और को ये बात समझ आए ना आए, यूके में रहने वालों को बहुत अच्छी समझ आएगी, और खास तौर पे लंदन में रहने वालों को, यहाँ आपको पता है कि शेयरिंग सिस्टम बहुत आम है। एक ही घर है, एक कमरा एक के पास है, दूसरा दूसरे के पास। अब कई चीजें साझी होती हैं, कहीं किचन साझा है, कहीं बिजली साझी। अब क्या करो, ये असूल है, फसाद ना करो, इसलाह के साथ। कुछ चीजें तो बंदा वाकई अलग कर सकता है और कुछ जरूरत के बावजूद नहीं कर सकता। कुछ चीजों का तो बंदा हिसाब रख सकता है, कुछ का नहीं रख सकता, राइट? तो अब क्या करो, ये नहीं कि चलो भाई बिल जो साझा है तो जो मर्जी कर लो। जैसे मैं कहीं थी, मुसलमान मुल्क की बात है, दिन रात एसी चल रहे हैं, भाई क्या मसला है? कहते कोई फायदा नहीं होता, हम कम चलाते थे, नीचे के जो दो तीन घर हैं वो ज्यादा चलाते हैं, बिल सबको साझा आता है, तो फिर हम क्यों किरस करें, हम भी चलाते हैं। अब आप सोचिए कि जब चारों घर वाले ये सोचेंगे तो अगर 1500 बिल आना था तो मेरा ख्याल है कि 2000 से भी ज्यादा आएगा। तो जब भी बंदा किसी जगह इकट्ठा रहे, है बड़ा मुश्किल, अल्लाह का डर हो तो, ऐसा बंदा सारा दिन अपने ऊपर एक गाड़ी नजर रखता है कि अगर ये मेरा होता तो मैं कैसे रहता, और अब किसी का है तो कैसे रहूं। तो जिसका तो अंदर साफ है ना, और जो अल्लाह से डरता है वो ही कर सकेगा, वरना आप पढ़ेंगे इंशाल्लाह आगे आके कि जो शराकत दार होते हैं वो अक्सर एक दूसरे पे जुल्म करते हैं, पार्टनर्स जो भी होते हैं। तो यहाँ यतीमों के मामले से ये बात समझ आ गई, इस पे बहुत डिटेल आएगी इंशाल्लाह ताला सूरत निसा में। पिसा हुआ तबका सोसाइटी का, जिनको कोई पूछने वाला नहीं, अल्लाह कह रहा नहीं, खा लो, मिला लो, उनके भी पैसे डालो, अपने भी डालो, कभी तुम उनका खा लेते हो, कभी वो तुम्हारा खा रहे हैं, इस्लाह की बात है, नो प्रॉब्लम। तुम मुस्लिम बहन भाई हो, अब ये नहीं कि तुम उनको इधर कर दो और उधर कर दो, क्योंकि सूरत निसा में फिर रिश्तों की बात भी आएगी। बाद लोग इस तरह से यतीम बच्चियों पर जुल्म करते थे कि अगर वो अमीर होती, बाप के पास से बहुत दौलत मिलती, खूबसूरत होती, तो बच्चियों से शादी कर लेते, और अगर खुद ना करनी होती, बदसूरत होती या कुछ इस तरह होता, तो उनकी शादी ना होने देते, सिर्फ इस डर से कि इनका माल जो है वो किसी मर्द के पास चला जाएगा। तो बहुत सारी कबाहतें जो किसी भी सोसाइटी में इस्लाम से दूरी पे होती हैं, उसकी तरफ इशारा करके कहा कि फिक्र नहीं करो, अल्लाह की नज़र तुम्हारे ऊपर है, और हकीकत यह है कि अल्लाह ताला बंदे को उससे ज्यादा बेहतर जानता है। मेरे और आपके लिए इसमें अमल की यही बात है कि अपने ऊपर नजर रखें। कभी भी आप देखिए किसी बंदे की शराफत का मेयार क्या है, कि वो आपके साथ मुआमलात में कैसे है। कोई दूसरा भी नहीं आपको देख रहा होता जहां आप अकेले खुद को देख रहे हैं, और इज्तमाई जिंदगी इसी तकवा का सबूत है कि इंसान हमेशा अपने हक में रहे। और इसके लिए एक खूबसूरत असूल, जो काम किसी के सामने नहीं कर सकती उसके पीछे से भी नहीं करना। अफसोस के साथ कहूंगी कि हमारा इंडो पाक कल्चर है जिसको कहते हैं ला कंडो, फाड़ लो, मान लो, और जबरदस्ती जरा कोई हाथ पकड़ाए हम उसकी बाजू पकड़ने को तैयार हैं। इस तरह नहीं करना चाहिए। आखिरत की अदालत सर पे होती है ना, तो बंदे को दूसरे के सामने सर पे खड़ा होने की जरूरत नहीं होती। और अल्हम्दुलिल्लाह आप देखिए कि मुसलमान होने के नाते मुसलमान इतना बेनियाज होता है। अगर आप में वो सारी खूबियां होंगी ना, तजस्सुस नहीं, क्यूरियसिटी नहीं, दूसरे की कंसुई नहीं, किसी की चीज को अलमारी को हाथ लगाएं और आपको गम ये हो कि इस अलमारी में से सांप निकल आना अगर मैंने इसको खोल लिया, इससे ज्यादा खौफ है कि आप उसके पीछे से उसकी चीज में झांके। हदीस में कि जिसने किसी के खत को खोल लिया वो समझे कि उसने उसके ऐप को खोल दिया। तो इस्लाम बड़ा खूबसूरत है, अल्लाह ताला से दुआ करें ये किरदार, और अपने बच्चों को यही डर दें। अब ये आप अपने बच्चों पर ले लें, आप इधर आते हैं बच्चे घर में, वो जाके आपकी अलमारी देख रहे हैं, आपके ड्रॉ ढूंढ रहे हैं, आपके चीजें ढूंढ रहे हैं, पैसे ले, ऐसा तज़किया उनका करें कि नजर ना भर सकें, क्योंकि असल तकवा अल्लाह ताला का डर है। और बाकी यतीम बच्चों की परवरिश, अल्लाह के नबी ने फरमाया यतीम की किफालत करने वाला और मैं जन्नत में इस तरह होंगे जिस तरह हाथ की दो उंगलियां। आपने यूं कहा, अच्छा कुछ कहते हैं यूं किया। अब सहाबा कहते हैं कि इस बात को दो तरह से समझा, देखे ये ना, बाज़ कहते हैं कि ये फर्क, यानी वो शख्स और नबी सल्लल्लाहु अलैहि वसल्लम में बस दर्जों में इतना फर्क है, और कुछ कहते हैं नहीं ये गैप का फर्क है। दोनों बातें ठीक है, यानी यह कि आपको बहुत गुर्बत दी जाएगी। और यहाँ से एक और बात पता चलती कि बाद लोग जाहिर नेकियां कर रहे होते हैं, बड़ी पंपन जो है गरीब यतीमों को अपने घर ले आए, किसी का बच्चा पाल रहे हैं, अंदर से कुछ और मकासित होते हैं। तो आज का सबक पढ़ते हुए जो मुझे फीलिंग आ रही है ना कि नेकियां करते हुए भी जो चोर दरवाजे रखने हैं उससे डरो, इसलिए अल्लाह ताला बताते हैं। बाकी यतीमी पे बात सूरह दोहा अल्लाह के नबी के ऊपर खुद अल्लाह ने कह दिया, अलम यजिद का यतीम अनफा। बाद लोग यतीम होने को बड़ा दुखी होना समझते हैं, नो, महरूम समझते हैं, नो। आप इस पे सुनिएगा सीरा सेशंस में, पूरा इस आयत पे हमने एक पूरा लेक्चर किया था कि यतीमी बुरी होती तो अल्लाह के नबी के लिए फिर यतीमी थी ना, आप तो खुद दूसरों के घरों में पले। तो बहरहाल ये तो एक मौजू अलग के पलट जाएगा। फिर इसी तरह सूरत बलद की आयत 14 और 15 में अल्लाह ताला ने इस पर रग़बत दिलाई। सूरत दाहर आयत नंबर 8 में आता है जिसमें यतीमों के साथ अच्छे मामले हैं। सूरत निसा की आयत नंबर 2 में, और इसी तरह से कुछ और चीजें।
ويسألونك ماذا ينفقون قل العفو كذلك يبين الله لكم الآيات لعلكم تتفكرون في الدنيا والآخرة ويسألونك عن اليتامى قل إصلاح لهم خير وإن تخالطوهم فإخوانكم والله يعلم المفسد من المصلح ولو شاء الله لأعنتكم إن الله عزيز حكيم.
آخری موضوع سبق کا جس کا واقعی یہاں صرف خلاصہ ہے، وجہ کیا ہے کہ یہ موضوع آگے کئی دن تک چلے گا، اشارتاً یہاں ذکر ہے لیکن یہ موضوع سورت مائدہ میں اور ڈیٹیل سے آئے گا کہ جہاں معاشرے کی اصلاح میں شراب، جوا اور اس طرح کی چیزوں پہ نظر رکھی گئی، وہاں آئلی، آئلی کہتے ہیں خاندانی، فیملی سیٹ اپ پہ اسلام نے بہت بات کی۔ اسی میں سے ایک موضوع کیا تھا کہ مسلمان شادی کس سے کرے۔ خلاصہ کرتی ہوں آیت کا، باقی بات اس پہ انشاءاللہ کل کریں گے اللہ نے چاہا اس کے ڈسکشن میں۔ دیکھیے گا آیت 221، وَلَا تَنكِحُوا الْمُشْرِكَاتِ، اور نہ تم مشرق عورتوں سے نکاح کرو۔ کون لکھیے، کس کو کہا جا رہا ہے؟ مسلمان مردوں کو۔ کون سا مسلمان مرد؟ جو خود واقعی اسلام پہ عمل کرتا ہے، ٹھیک ہے، اسلام پریکٹیکل مسلم۔ حکم کیا ہے کہ مشرقہ عورتوں سے نکاح نہ کرو۔ یہاں لکھیے کہ مشرقہ سے مراد حقیقی مشرق ہے، یعنی آئیڈل ورشپر، یعنی جو یہودی یا نصرانی نہیں بلکہ خود کو بے دین کہہ دیں، کوئی بھی قسم کی مشرقہ، یعنی یہ اپنے یہاں مشرقہ اصل سینس میں آیا ہے، جیسے بیچ کے مشرق نہیں جو شرک کی مختلف قسمیں۔ ہاں کرنا چاہتے ہو نکاح، مسلمان مرد کسی مشرق عورت سے نکاح کرنا چاہتا ہے، اس کی شرط حتی یومنا، یہاں تک کہ وہ ایمان لے آئے۔ کسی کافر عورت سے مرد نکاح کرنا چاہتا ہے تو اس عورت کو نکاح سے پہلے کلمہ پڑھنا پڑے گا اپنے دل سے، یعنی کہ اس کے ساتھ نکاح کرنے کے لیے۔ اچھا، اب اس کے بعد اللہ تعالیٰ کا ایک کامنٹ ہے، بھلا امتم مومنتن خیرم، دیکھو ایک ایمان والی لونڈی بہتر ہے، سیدھی سادی مسلمان لونڈی بہتر ہے، مم مشرکتن، ایک شرک کرنے والی عورت سے۔ حالانکہ ولو اعجبتکم، حالانکہ تمہیں وہ چمکتی دمکتی گوری کھال والی ایک غیر مسلم عورت ہے وہ پیاری کیوں نہ لگے۔ اتنی بات سمجھ آ گئی، یعنی یہاں مسلمان مرد کو مشرق عورت سے نکاح سے روکا گیا، ٹھیک ہے، اور کون سی مشرق؟ جو بالکل آئیڈل ورشپر کہہ لیں، یا جو بھی اسلام کے نام سے اپنے آپ کو اپیرنٹلی کہتی ہے۔ اور وجہ بھی بتا دی کہ ایک سیدھی سادی ایمان والی لونڈی جو ہے وہ بہتر ہے، اور مشرقہ چاہے خوبصورت لگے۔ اب یہاں بات ختم ہو گئی، یعنی مرد عورت، اب اپوزٹ سیکس۔ وَلَا تُنكِحُوا الْمُشْرِكِينَ، اور نہ تم نکاح کرو مشرقوں سے، کس کا؟ اپنا نہیں، اور سمجھ آ گئی بھی نا، یعنی عورت اپنا نکاح خود نہیں کر سکتی کیونکہ عورت بہت جذباتی ہوتی ہے۔ مرد کو کہا، یعنی یہاں عورت کے ولی کو کہا جا رہا ہے کہ ایک عورت لڑکی اپنے باپ اور بھائی کی بغیر خود جا کے نکاح نہیں کر سکتی۔ ہاں کب، کس سے نہ کرو، بس حکم ابھی صرف یہ ہے۔ یہ موضوع آئے گا 5ویں پارے کے پہلے رکوع میں، ہم پڑھیں گے انشاءاللہ ولی کا مسئلہ۔ یہاں بس اس پہ نظر رکھیے کہ ایک عورت کا نکاح جو مسلمان ہے اس کا مشرک مرد سے نہیں ہو سکتا، کب ہو؟ حتی یومنو، جب تک کہ وہ ایمان لے آئیں. اب اللہ حقیقت بتا رہے ہیں، وَلَعَبْدٌ مُؤْمِنٌ خَيْرٌ، اور البتہ مومن غلام بہتر ہے، مِن مُشْرِقٍ، مشرق سے، وَلَوْ أَعْجَبَكُمْ، اگرچہ تمہیں اچھا لگے. اب اتنی بات سن کے کچھ لوگوں کو غصہ آ رہا ہوگا، دیکھو نا پریجرس، دیکھو کیسے برے ہیں، وہ تم نہ کرو، یہ نہ کرو، وہ نہ کرو. تو اللہ اب ریزن بتاتے ہیں کیوں. وَاللَّهُ يَدُو إِلَى الْجَنَّةِ، سوری، أُولَئِكَ يَدْعُونَ إِلَى النَّارِ، یہ لوگ کون لوگ؟ مشرک، تمہیں آگ کی طرح بلاتے ہیں. دیکھیں کئی مشرک تو واقعی آگ کی پوجا کرتے ہیں، جیسے مجوسی، پارسی، وہ آگ کو خدا بناتے ہیں. بہت سارے ہندو دھرم کے لوگ آگ کو خدا بناتے ہیں، تبھی تو آگ کے گرد پھیرے لے کے نکاح ہوتا ہے. جیسے ہم اللہ کے نام پہ نکاح کرتے ہیں نا بچے بچی کا، اس طرح وہ آگ کو خدا بنا کے اس کے گرد پھیرے لگاتے ہیں. ٹھیک ہے، تو اللہ کہتے ہیں وہ تو، اور تو ان کا جو لائف سٹائل ہے وہ تمہیں جہنم کی آگ میں لے جائے گا، جبکہ واللہ یدعو الی الجنہ، اور اللہ تمہیں بلاتا ہے جنت کی طرف، والمغفرتی، اور مغفرت کی، بِإِذْنِ ہی، اپنے حکم سے، وَيُبَيِّنُ آیَاتِهِ لِلنَّاسِ، اور وہ بیان کرتا ہے لوگوں کے لیے اپنی آیتیں، لَعَلَّهُمْ يَتَذَكَّرُونَ، تاکہ وہ نصیحت پکڑیں. یہ آیت، اس کے پیچھے خاص واقعات آتے ہیں. ایک بڑا معروف واقعہ، بعض کہتے ہیں ادھر ہے، لیکن بعض کہتے ہیں کہ سورت نور کی شروع کی آیتیں اس پہ ہیں، لیکن بات موجود ہے تو سنا دیتی ہوں صرف بات کو واضح کرنے کے لیے، اس سے آپ کو بہت کچھ سمجھ آئے گا. ایک صحابی تھے، مرسد بن مرسد ان کا نام تھا، غنوی، مرسد غنوی، ہجرت کر کے مکہ سے مدینہ آ چکے تھے. اب آپ کو اس میں بہت سیکھنے کی باتیں ملیں گی، اس لیے آپ اس میں عمل کے نقطے نوٹ کریں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو کام دیا کہ مکہ جا کر جو قیدی کفار کے ہاتھوں میں ہیں مسلمانوں کے، ان کو آزاد کر کے لاؤ. ہینڈی کیپ، بوڑھے، اور اس طرح کے جو لوگ تھے جو خود نہیں آ سکتے تھے، تو یہ چاند کی راتوں میں جاتے، یعنی روشنی میں، چودھویں چاند کی، اپنی کمر پہ ان کو رکھ کے چھپا کے لاتے، یعنی دشمن سے نکال کے لانا کوئی آسان تھوڑی تھا. اسی طرح کا ایک مشن تھا، یہ مکہ گئے، چاندنی رات تھی، مکہ سے مدینہ. اور یہ ذہن میں رکھیے کہ مکہ اس وقت نان مسلم ملک تھا، ہماری سینس میں ویسٹرن کنٹری تھا. جو ہی یہ وہاں سے دیوار پھلانگ کے گئے تو ان کو دور سے ایک سایہ دکھا، قریب آئے ایک عورت تھی، یہ پہچان گئے. وہ بھی ان کو دیکھ کے خوش ہو گئی، کہنے لگی، اہلن و سہلن یا مرسد، ویلکم مرسد. آواز سنی تو پتہ چلا کہ وہ اناق تھی، دور جاہلیت کی ان کی محبوبہ، گرل فرینڈ تھی، جو اسلام لانے سے پہلے ان کی محبوبہ تھی. ہے وہ بھی کفر پہ تھی، اس نے ان کو دعوت دی گناہ کی، بتن دن لیلن، آؤ آج رات میرے ساتھ گزارو. انہوں نے کہا کہ اے اناق، اللہ نے زنا کو حرام کیا تو میں تمہارے پاس نہیں آ سکتا، میرا راستہ چھوڑ دو. انہوں نے جب اس کی دعوت کو ٹھکرایا، اس عورت نے شور مچا دیا، او بستی والو دیکھو یہ تمہارے قیدی اٹھا رہا ہے. اس طرح سے یہ بچتے بچاتے جان بچا کر مدینہ واپس. روایت میں آتا ہے کہ جب یہ واپس آئے تو انہوں نے اللہ کے نبی سے پوچھا، کیا میں اناق سے نکاح کر سکتا ہوں؟ زنا کی دعوت اگنور کی، اس کو ڈیفینڈ کیا نہیں، لیکن نکاح کی بات کی. تو کہتے ہیں کہ اس پہ یہ آیت اتری کہ لا تنکحوا المشرکات. اب اس ایک بات میں بہت ساری باتیں ہیں. پہلی بات دیکھیے کہ مرسد کے پاس کتنے زیادہ اسباب تھے گناہ کے، اکیلے، رات کا وقت، چاندنی رات جو ویسے ہی محبت کرنے والوں کو پاگل کر دیتی ہے، پردیس جہاں جا کے ماں باپ کا ڈر بھی نہیں رہتا، ویسٹرن کنٹری، کفر کا ماحول، جہاں کہتے ہیں اب تو فرض ہے کہ یہ گرل فرینڈ تو کم از کم ہو، صحت مند، یہ بھی نہیں کہ کوئی مریل تھے، کیونکہ اللہ کے نبی لوگوں کو کام ان کی اہلیت پہ دیتے تھے. پھر عورت گناہ کی دعوت دے رہی، چھٹا عذر. پھر ساتواں یہ ہے کہ پرانے تعلقات بھی تھے، کوئی یہ بھی نہیں کہ بری لگتی ہو. اور آخری بات دیکھے کہ جا کے اللہ کے نبی سے اس کے نکاح کی بات کر رہے ہیں، تو اس کا دیکھے دل میں محبت تھی. لیکن کس چیز نے مرسد کو روکا؟ یہ وہی چیز ہے جو آج آپ کے میرے مردوں بچوں کو اس معاشروں سے روکے گی، کہ جہاں عورتیں دل پھینک ہو جاتی ہیں وہاں اللہ تعالیٰ روکتا ہے. اب یہ بات تو زنا کی، اس پہ تو بات بعد میں ہو جائے گی کبھی، لیکن اس حکم کی علت سمجھ لیں وجہ. دیکھیے اسلام میں نکاح ایک بہت بنیادی ادارہ ہے، اس کا کانسٹیٹیوشن. شادی کے نتیجے میں دنیا پہ بھی اثر آتا ہے بندے کی، اس کی قبر اور اس کا حشر. تینوں پہ شادی کا اثر آتا ہے. یعنی پیدا ہونے کے بعد بندہ جو سب سے بڑا فیصلہ کرتا ہے نا وہ نکاح کا. دنیا داری کے ناطے سے بھی دیکھ لیں, آج میں اور آپ کہاں ہیں جہاں ہماری شادی ہوئی, آج میرا اور آپ کا کم و بیش سٹیٹس کیا ہے جو ہمارے شوہر کا, ہمارے ان لاز کون ہیں, ہمارے ارد گرد کیسے لوگ ہیں, ہماری شادی. یعنی شادی از دا بگ بگ ڈیسیژن, اور اللہ تعالیٰ یہاں بتا رہے ہیں کہ بی کیئرفل, لو ایٹ فرسٹ سائٹ اور شادی ایٹ دا سائٹ اینڈ طلاق آن تھرڈ سائٹ. یہ معاشرے جو ہوتے ہیں نا وہ بروکن فیملیز کو جنم دیتے ہیں جو آج ہمیں دکھ رہا ہے. اسلام کہتا ہے کہ شادی کے اندر میاں بیوی کے بیچ میں کوآرڈینیشن, ہارمنی, برابری ہونی چاہیے, گف ہو, سوچ ملے. دیکھیں نا, آپ کو کوئی اچھا نہیں لگتا, آپ اسے منہ پھیر کے آ کے گھر میں کنڈی لگا کے بیٹھ جاتے ہیں. تو جو گھر میں نہ اچھا لگے, جس سے سوچ نہ ملے, کدھر جائیں گے پھر, یا گھر چھٹے گا یا دین چھٹے گا. جب دونوں میں ایک دین پہ اور ایک بے دینی پہ ہوتا ہے نا, اب اس کو آپ کفر اور اسلام سے نیچے لے آئیں, دیندار اور بے دین, پریکٹیکل مسلم اور نان پریکٹیکل, تو پھر کیا نقصان ہوتا ہے؟ دو میں سے ایک چینج ضرور آتی ہے, یا گھر ٹوٹتا ہے یا دین ٹوٹتا ہے. گھر ٹوٹے گا تو دوبارہ بن جائے گا, دین ٹوٹا تو دوبارہ نہیں بنتا, کیونکہ وہ معیار تدر میں ان کو مان دی نہیں. اللہ تعالیٰ نے یہاں حکم دے دیا. اس کے علاوہ اس کی جو ڈیٹیلز, کہاں ہو سکتا ہے, کہاں نہیں, کرسچین سے, جیو سے ہو سکتا ہے کہ نہیں, وہ ہم پڑھیں گے سورت مائدہ میں. یہاں صرف ایک سوال شاید کچھ ینگ بچیوں کے دماغ میں آئے کہ مرد تو نکاح کر سکتا ہے, عورت کیوں نہیں اپنا کر سکتی؟ تو سیکیورٹی, اللہ نے عورت کو اتنا سیکیور بنا دیا. وہاں پڑھیں گے کہ مرد نان مسلم عورت, یعنی جو کرسچین یا جو اس سے نکاح کر سکتا ہے, عورت نہیں کر سکتی. وجہ, کیونکہ مانے نہ مانے, عورت جتنی مرضی اسٹرانگ ہو جائے, وہ مرد کی قوام بھی بن جائے, لیکن عورت عورت ہے. ایک تھپڑ نہیں کھا سکتی عورت مرد کا, اور مرد جب زور پہ آتا ہے تو بیوی کو سننے نہیں دیتا, پھر مرد غالب ہوتا ہے. اسلام لڑکیوں کو, بیٹیوں کو بہت سیکیور رکھنا چاہتا ہے, اس لیے کہتا ہے اپنے باپوں کے ہاتھوں سے جائے. اس لیے خود نکاح کرنے والی لڑکیوں کے نکاح کو اسلام زنا کہتا ہے. اس کے نتیجے سے جو اولاد پیدا ہوگی وہ زنا کی اولاد ہوگی. جو لڑکیاں خود اپنے رشتے ڈھونڈنے نکلتی ہیں, یہ کوئی اسلام کا مزاج ہے؟ گندی لڑکیاں ہوتی ہیں, پر عادت کہہ کے بچپن سے کپڑے جوتے تک تو خود خریدتے تھے, اب شوہر بھی اپنی پسند کے لیں گے. اور معاشرے نے خوب اس میں حصہ ڈالا. کہتے ہیں ان بڈوں کو کیا پتا, یہ ہمارے جذبات نہیں سمجھتے, اور یہ ہماری یہ نہیں سمجھتے اور وہ نہیں سمجھتے. اور آج دیکھیے, اگر میں آپ کو بڑا کام دے دوں نا, تو آپ صرف جب یہ موضوع شروع ہونا, تو نکاح اے ٹو زی سیمینار ہے ویب سائٹ پہ, پورا چھوٹے چھوٹے سلاٹس ہیں, 20 منٹ 25, اس میں ہر موضوع پہ بات ہوئی ہے الحمدللہ. ایک ایک کر کے سنتے جائیں, انشاءاللہ آپ کو مزاج اللہ کا ملے گا. اور اس میں یہ موضوع بھی بہت ڈیٹیل سے ہوا ہے کہ شوہر بھی دیندار, اور پھر اس میں کیا طریقے ہیں کہ ہم کیسے ایک دین سے دور شخص کو دین پہ لائیں. صحابیات کی بے شمار مثالیں ہیں. ایک صحابیہ مسلمان ہو گئی ہیں, شوہر کفر پہ, اب کیا کریں؟ دھاڑ دھوڑ 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 نہیں, لاجک, جس چیز سے اس کا دل بدلا ہے اس سے ان کو بدلنا. سمجھاتی رہی, پیار سے, محبت سے, اچھے اخلاق سے بات کرتی رہی. ایک دن کیا کیا کہ جو ان کا بت تھا گھر میں, ان کے ایک بت تھا شوہر کے, ہر وقت اس کو پوجتا, صاف کرتا, سجاتا رہتا. یہ اس کے بت کو اٹھا کے نا کبھی کسی گھر کے کونے میں ڈال دیتی, اگلے دن سے وہ میرا بت کدھر, بت تھوڑی وہ کہتے ہیں, تو خدا کہتے ہیں. قصہ مختصر ایسا ہوا کہ 2-4 دفعہ ایسا ہوا کہ کبھی ان کا بت ان کو گندے کپڑوں میں سے ملتا, کبھی کہیں گندی چیزوں میں پڑتا, اور ایک دن تو بت ان کو باہر سے کچرے کے ڈھیر میں سے ملا. پھر اس دن ان کا دل ٹوٹا, پھر کہنے لگے, پھر نصیحت کرتی. ایک بہت خوبصورت جملہ ہے ان کے, کہتی کہ فلاں, اگر تو نے پوچھنا ہے تو اس کسان کو پوچھ جس نے کم از کم زمین میں دانا تو ڈالا, کچھ تو کیا. جب پوچھنا ہے تو اس بڑھئی کو پوچھ جس نے لکڑی کو تراشا. تو اس لکڑی کے بت کو پوچھتا ہے کہ جس کو کتا بھی اٹھا کے لے جائے تو وہ اپنا دفاع نہیں کر سکتا. خوبصورت طریقے سے تبلیغ کی, اللہ نے دل بدل دیا. تو دعا کیجئے کہ اللہ تعالیٰ ہم سب کو حکمت دے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک.
ولا تنكحوا المشركات حتى يؤمنوا ولأمة مؤمنة خير من مشركة ولو أعجبتكم ولا تنكحوا المشركين حتى يؤمنوا ولعبد مؤمن خير من مشرك ولو أعجبكم أولئك يدعون إلى النار والله يدعو إلى الجنة والمغفرة بإذنه ويبين آياته للناس لعلهم يتذكرون.